十气伤脾。नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म दिपेन्द्र तपाईलाई स्वागत गर्दछु। अनौपचारिक क्षेत्र सभा केन्द्र इन्से गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम एभरेस्ट एफएम 93 मेगाहर्जबाट साप्ताहिक रूपमा तपाईले सुन्न सक्नुहुन्छ। तपाई यो कार्यक्रम उसोत www.inseconline.org मा पनि लगन गरी चाहेको बेलामा सुन्न सक्नुहुन्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आफ्नो स्थापना कालदेखि मानव अधिकार, सामाजिक न्याय र मानव अधिकार अनुगमन, अभिलेखीकरण, प्रसार, पैरवी गर्ने क्रियाकलापहरू मार्फत मानव अधिकारको संरक्षण र सम्बोधनको कार्य गर्दै आइरहेको छ। आजको कार्यक्रममा हामीले इन्सेकको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम र मानव अधिकारको हिसाबले वर्ष 2024 कस्तो रह्यो बारेमा तयार पारेका छौं। इन्सेकले 2051 साल माघ 7 गतेदेखि रेडियो नेपालबाट मानव अधिकार शिक्षा रेडियो कार्यक्रम शुरू गरेको थियो। यो कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको छ। अहिले परिवर्तित संरचना अनुसार इन्सेकले 7 प्रदेशबाट उत्पादन गर्ने र 7 प्रदेशका विभिन्न एफएम रेडियोहरूबाट प्रसारण गर्दै आइरहेको छ। त्यही क्रममा हामीले यस एभरेस्ट एफएम 93 मेगाहर्जबाट शुरू गरेका छौं। यो कार्यक्रमको उद्देश्य रेडियो कार्यक्रमका माध्यमबाट मानव अधिकार र सामाजिक न्यायको विषयमा सचेतना जगाउने, मानव अधिकारको संरक्षण र सम्वर्धनका लागि इन्सेकले गरेका कार्यबारे जानकारी गराउने, स्थानीयदेखि प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका मानव अधिकार सम्बन्धी गतिविधिबारे जानकारी गराउने, मानव अधिकार सम्बन्धी नीति योजना तर्जुमा गर्न सरकारवालाहरूसँग पैरवी गर्ने, स्थानीय प्रदेश तथा राष्ट्रिय स्तरका मानव अधिकार सवालमा विषय विज्ञसँग कुराकानी गरी सचेतना जगाउने रहेका छन्। झन्डै 3 दशकको मानव अधिकार शिक्षा रेडियो कार्यक्रमले समाजमा के दिइरहेको छ त, अनि मानव अधिकारको दृष्टिले वर्ष 2024 कस्तो रहे त, यसैको सेरोफेरोमा रहेर केन्द्रित रही यस कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालसँग गरेको कुराकानी सुनाउँछौ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ मानव अधिकार सम्बन्धी यो गीतबाट। मानव अधिकार गीतको यो प्रसंगसँगै तपाईलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा फेरि स्वागत छ। कार्यक्रममा अब प्रस्तुत छ इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्याल ज्यूसँग गरिएको कुराकानी। डाक्टर साहब नमस्ते।
नमस्कार,
तपाईलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यति बेला इन्सेक वर्ष पुस्तक प्रकाशनको तयारीमा छ, मानव अधिकारको दृष्टिले वर्ष 2024 कस्तो रह्यो डाक्टर साहब?
मानव अधिकारको दृष्टिले अब भन्दाखेरि यसलाई अहिले हामीले अलिकति पहिलेको दृष्टिकोणले हेऱ्यौँ भने, नागरिक तथा राजनीतिक अधिकारहरूको दृष्टिकोणले हेऱ्यौँ भने त मानव अधिकारको स्थिति निश्चय पनि पहिलेको भन्दा सुध्रिएको मान्नुपर्छ अथवा राम्रो भएको छ भन्नुपर्छ। यतिका वर्षमा यो वर्ष 2024 चाहिँ राज्य पक्षबाट एकजनाको पनि गैर न्यायिक हत्या नभएको वर्षका रूपमा बितेको छ। त्यस्तै अन्य पक्षबाट पनि कैलालीमा एकजनाको मृत्युका सम्बन्धमा विवाद भए पनि अझै पनि पूर्ण रूपमा त्यसको जानकारी नआउन सके पनि अन्य रूपमा चाहिँ त्यसरी त्यस्ता खालका हत्याहरूको संख्या निकै घटेको छ। त्यसरी भन्दाखेरि नेपाल नागरिक तथा राजनीतिक अधिकारहरू, राजनीतिक अधिकारको प्रयोग गर्ने क्रममा हुने द्वन्द्वहरूबाट हुने खालका घटनाहरू भन्दा चाहिँ माथि उठेको देखिन्छ।
भनेपछि कि मानव अधिकारको यो अब जुन परिस्थिति छ त्यो अलिक सुदृढ बन्दै गएको हो, सचेत बन्दै गएको हो भन्ने रूपमा बुझ्न सकिन्छ डाक्टर
साहब? हामीहरूले लामो समयदेखि जुन कुरा गरेका थियौँ, लामो समयदेखि हामीले थाहा पाएदेखि, कम्तीमा पञ्चायतको बेलादेखि हामी जुलुस निकाल्दाखेरि पक्राउ पर्ने, लेख्दाखेरि पक्राउ पर्ने, पत्रकारहरू पक्राउ पर्ने अथवा गोली चल्ने त्यो घटनाहरू बहुदलीय व्यवस्था पछाडि पनि कतिपय वर्षसम्म निरन्तर रहे। त्यसपछि हामीहरूले माओवादी जनयुद्ध भनेर जुन घटना सुरु भयो, द्वन्द्व माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि हामीहरूले गैर न्यायिक हत्या, मानवीय कानुनको उल्लङ्घन त्यस्तो खालको घटनाहरूको बारेमा धेरै अभिलेख राख्यौँ। तर अहिले केही वर्ष यता त्यस्ता खालका घटनाहरू चाहिँ निकै कम भएका छन् र नेपालमा बल प्रयोग गर्ने संस्थाहरू, सुरक्षा निकायहरूबाट पनि र अरू त्यस्तो खालको पक्षहरूबाट पनि त्यस्ता खालका भिडन्तहरूमा हिंसाको घटनाहरू कम भएको देखिन्छ।
जस्तै इन्सेकका धेरै कामहरू मध्ये इन्सेकको अभिलेखीकरण चाहिँ एकदमै प्रशंसनीय छ डाक्टर साहब। त्यो हिसाबबाट हेर्दा वर्ष 2024 भरिमा कति यस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरू रेकर्ड भए?
मैले भने नि पहिलेको परम्परागत घटनाहरू कम भएका छन्, त्यसैले इन्सेकले अहिले आफ्ना प्रतिनिधि साथीहरूलाई देशव्यापी रूपबाट मानव अधिकारको अर्को दायरा, अर्को वृत्तमा खोजी गर्नुपर्छ भनेर काम सुरु गरेको छ। मानव अधिकारको बारेमा कुरा गर्दाखेरि यो निरन्तरको कुरा हो, निरन्तरको अभियान हो। त्यसैले अब परम्परागत रूपमा मानव अधिकारको कुरा मात्रै हेरेर पुग्दैन, अब समय परिस्थिति अनुसार जस्तो यो अधिकारले अधिकारको दायरा बढाउँछ, त्यसै गरी मानव अधिकारका पनि नयाँ क्षेत्रहरू जस्तो जलवायु परिवर्तनले मानिसको आर्थिक सामाजिक जीवनमा परेको प्रभाव, कसरी आर्थिक रूपमा विपन्न छ अथवा चाहिँ वञ्चितमा परेको मानिसहरू छ, समुदाय छ, तिनै समुदाय नै जलवायु परिवर्तनको असरमा बढी पर्दछ भन्ने देखिन्छ। त्यस्ता खालका तथ्याङ्कहरू यसपालि आउँदैछन्। त्यसै गरी महिलामाथि हुने हिंसाको यो जुन परम्परागत रूपमा पहिलेदेखि नै हाम्रो हामीले यो चाहिँ तथ्याङ्क सङ्कलन गरिरहेका छौँ र एउटा यो चिन्ताजनक स्थिति छ
घटनाहरूमा अहिले पनि
हजुर यो चाहिँ सम्पूर्ण रूपमा तथ्याङ्कको अझै प्रशोधन हुँदैछ। त्यसले गर्दाखेरि म तपाईँलाई आङ्कडाहरू त भन्न सक्दिनँ, तर परिवारभित्रैबाट हुने हत्या, हिंसा र महिलामाथि हुने हिंसाहरू, विभिन्न प्रकारका हिंसाहरू, त्यसको एकदमै नराम्रो रूप भनेको बलात्कारका घटनाहरू, यस्ता घटनाहरू चाहिँ अझै पनि छन् र मानव अधिकारको अबको चिन्ताको विषयहरू त्यहाँ ती खालका देखिन्छ। जस्तो पारिवारिक हिंसा एकदम बढेको छ, यो 25 भन्दा पनि माथि होला जस्तो लाग्छ अहिलेसम्म तथ्याङ्कहरू गर्दाखेरि पारिवारिक हिंसाहरू। त्यस्तै अब हामीले यो तथ्याङ्कको दायरालाई, मानव अधिकारको दायरालाई अझ अगाडि बढाएर हामीहरूले बसाई सराईको कुरा, बसाई सराई जलवायु परिवर्तनको एउटा प्रत्यक्ष प्रभावहरू मध्ये हो, जो चाहिँ एउटा आर्थिक समूह अथवा एउटा जातीय समूह, आर्थिक सांस्कृतिक रूपमा अपहेलित समूहहरूमाथि बढी त्यसको प्रभाव देखिन्छ। अब विषालु च्याउबाट मृत्युको घटना पनि अझै आइरहेको छ, जसलाई खाद्यको अधिकार अन्तर्गत हामीहरूले त्यस्तो खालको तथ्याङ्क, खानेपानीको समस्या यो जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा पारेको प्रभावहरू मध्ये एउटा यो पनि हो। त्यस्तै अब इँटाभट्टा सिमेन्ट उद्योगहरूले वातावरणमा पार्ने असरहरू, त्यसैले अब यसपालिको इयरबुक चाहिँ पहिलेको भन्दा मानव अधिकारको अभियानलाई अथवा मानव अधिकारलाई नयाँ परिवेशमा, परिवर्तित परिवेशमा मानव अधिकारलाई नयाँ ढङ्गले परिभाषित गर्ने र मानव अधिकारको खोजी नयाँ ढङ्गले गर्ने ढङ्गले आउँदैछ।
पछि हाम्रो त्यो मानव अधिकार उल्लङ्घनका प्रवृत्ति पनि परिवर्तन भएछन् र प्राथमिकता पनि चेन्ज भयो।
हजुर, यो राजनीतिक परिवर्तन पछाडि जस्तो हामीहरूले संसारमै देख्यौँ भने पनि मानव अधिकारको अधिकारको पुस्ता भनेर पनि व्याख्या गरेको देखिन्छ नि कतिपय बेला, जस्तो यो नागरिक राजनीतिक अधिकारहरू पाइसकेपछि आर्थिक सामाजिक अधिकारहरू पनि पाइन्छ, त्यसपछि मानिसले विकासको अधिकारको खोजी गर्छ, यसरी भन्ने गरिन्छ। अनि पछि फेरि हुन त सँगसँगै के भने जहाँ आर्थिक तथा सामाजिक अधिकारहरू हुँदैन त्यहाँ नागरिक तथा राजनीतिक अधिकारहरू मात्रै भएर पनि पुग्दैन, अधिकारहरू सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने पनि छ। यही वरिपरिको कुरामा हामीले नेपालको सन्दर्भमा हेर्दाखेरि नागरिक तथा राजनीतिक अधिकारहरू को अब त्यति मात्रै भनेर मानवाधिकारलाई अहिलेको सन्दर्भमा परिभाषित पनि गर्न सकिँदैन, मानवाधिकारलाई अहिलेको समयमा अभिलिखित पनि गर्न सकिँदैन भनेर हामीहरूले यसको कामको दायरा बढाएका छौँ।
यो दलित अल्पसंख्यक समुदायको लाई हेर्ने हो भनेदेखि चाहिँ कस्तो समस्या वा के पाइयो डाक्टर साहब?
मैले भने नि अब आउने समयमा हाम्रा हिजो हामी अब जस्तो भनौँ द्वन्द्वकै बेलाको कुरा गर्नुभयो भने अब त्यो बेलामा चाहिँ धेरै जसो हाम्रो ध्यान चाहिँ मान्छेको जीवन जोगाउने अथवा मान्छे गैर न्यायिक हत्यामा परेको छ कि अथवा चाहिँ मान्छे गलत ढङ्गले पक्राउ परेको छ कि बेपत्ता पारिएको छ कि मान्छेको जीवन जोगाउनेमा बढी हुन्थ्यो र हामी त्यस पछाडिको समयमा पनि हामीले देख्यौँ शान्तिपूर्ण जुलुसहरूमा पनि बलको प्रयोग अत्यधिक बलको प्रयोगका घटनाहरू हुन्थ्यो त्यसैले हाम्रो त्यो बेलामा प्राथमिकता त्यही थियो तर अहिले आएर त्यस्ता घटनाहरूमा कमी हुने बित्तिकै अब हामीहरूले मानव अधिकारका हिजो ओझेल परेका नदेखिएका कुराहरूलाई पनि उधिन्नुपर्छ भन्ने अहिलेको हाम्रो मुख्य जोड चाहिँ त्यसमा छ।
त्यसो भए अब इन्सेकको आगामी दिनका प्राथमिकताहरू के हुन्?
इन्सेकको आगामी दिनको प्राथमिकता मैले अघि भने मानव अधिकारको विषय वस्तु पनि फरक हुँदै गएको छ, मानव अधिकार राजनीतिक परिवर्तन सँगसँगै र शासनको शैलीको मा आएको परिवर्तनहरू सँगसँगै अब विषयवस्तुहरूको दायरा फराकिलो भएको छ। हुनसक्छ आउने दिनमा भ्रष्टाचारबाट मानिसलाई पर्ने प्रभाव अथवा भ्रष्टाचारबाट मानिसको जीवनमा हुने भेदभाव अथवा वञ्चितमा पर्ने मानिसहरू वञ्चितमा पर्ने अनि कसैले चाहिँ सम्पूर्ण कुराहरूमा चाहिँ कब्जा जमाउने कुराहरू हुनसक्छ, त्यसैले आउँदा दिनमा यस्ता खालका विषयवस्तुहरू यस्ता आर्थिक सामाजिक विषयवस्तुहरू बढी उठाउनुपर्छ होला।
यो के छ अब मानव अधिकारसँग सम्बन्धित यो अन्तर्राष्ट्रिय मान्यता प्रतिबद्धताहरू पुरा गर्न नेपालले अझै केही बाँकी छन्? कहिलेकाहीँ ती फोरमहरूमा प्रश्न उठेको म सुन्छु।
त्यो कुराहरूमा चाहिँ सबैभन्दा ठुलो बाँकी भनेको त अहिलेको लागि सबैभन्दा बाँकी रहेको इस्यु भनेको त संक्रमणकालीन न्याय नै हो, जुन कुरो टुङ्ग्याउनु पर्छ भनेर संयुक्त राष्ट्रसङ्घले पनि भन्ने, संयुक्त राष्ट्रसङ्घको महासचिवले आएर हाम्रो संसदमै भन्ने, त्यत्रो कुरा उठेको तर त्यो विषयमा चाहिँ नेपाल सरकारको पर्याप्त ध्यान गएको छैन भनौँ भने काम गर्न खोजे जस्तो पनि देखिन्छ तर फेरि गएर अड्किया छ। अहिले त हामी झन् दुईटा आयोग बन्ने भनेर आयोगको समिति बनेर पनि फेरि आयोगको गठनै हुन नसकेर गठन हुन नसके पनि प्रश्नै देखिन्छ, राजनीतिक दलहरूलाई चाहिँ खास खास मान्छेहरू ल्याउन पर्ने देखिन्छ अनि त्यसो गर्दाखेरि आयोग प्रभावकारी हुन सक्दैन भन्ने खास गरी पीडितको र सबै सरकारवालाहरूको कुरा हुने बित्तिकै सरकार आफै पछाडि हटेको देखिन्छ। त्यसैले अहिलेको लागि संसारभरिकै अब आँखा यदि नेपालमा पर्ने हो भने प्रतिबद्धतालाई पुरा गर्न नसकेको चाहिँ द्वन्द्व भयो, द्वन्द्वपछि समझदारी भयो, समझदारीपछि शक्तिको बाँडफाँड भयो अथवा भनौँ शक्ति समीकरणमा परिवर्तन भयो, तर त्यो द्वन्द्वको कालमा भएका अन्यायहरूको बारेमा छानबिन गरेनौँ। नेपालको लागि सबैभन्दा अहिले बाँकी रहेको मानव अधिकारको कुरामा बाँकी रहेको कुरा चाहिँ त्यो देखिन्छ।
अब त्यसो भएदेखि हामीले यी सबै कुरालाई विश्लेषण गरेर इन्सेकले सरकारलाई राज्यलाई अब के सिफारिस गर्छ त?
यी सबै कुरालाई गर्दाखेरि हामीहरूलाई हामीले मानव अधिकार र सामाजिक न्यायको कुरा गऱ्यौँ, लोकतान्त्रिक गणतन्त्रको स्थापना गऱ्यौँ, अब हामीहरूले हाम्रा प्रतिबद्धताहरूलाई व्यवहारमा पुरा गर्न अथवा चाहिँ पहुँच न्यायसम्मको पहुँच मानव अधिकारको प्रत्याभूति सबैले गर्न सक्ने गरी हाम्रा निकायहरूलाई चाहिँ प्रभावकारी बन्नुपर्छ र मानव अधिकारको जुन सैद्धान्तिक कुरा छ त्यसलाई व्यवहारमा पनि रूपान्तरित गर्नुपर्छ, जस्तो मानव अधिकारमुखी विकास पद्धति विकासका हरेक कुराहरूमा मानव अधिकारलाई प्रमुख मानेर गर्ने अथवा भनौँ जस्तो शिक्षाको कुरामा, समावेशिताको कुरामा, त्यसपछि पहुँचका कुरामा, सुविधाहरूको पहुँचका कुरामा, विकास विकास भन्नाले भौतिक विकासको पहुँचमा अथवा विकास गर्ने कुरामा चाहिँ सबैको सोचको प्रतिनिधित्वको कुरामा यस्ता कुराहरूलाई सहभागितामूलक कुरालाई अगाडि बढाउनु पर्ने एकातिर छ भने अर्कोतिर बाँकी रहेका कुरा जस्तो सम्पूर्ण मैले अघि नै भने यो संक्रमणकालीन न्यायको कुरालाई चाहिँ अब टुङ्ग्याउनु पर्छ, त्यो टुङ्ग्याउने पनि किन टुङ्ग्याउने भनेर जथाभावी टुङ्ग्याएर सिद्धियो भन्ने भन्दा पनि खास गरी त्यसबाट प्रभावितहरूको कुरा सुनेर प्रभावितहरूलाई सन्तुष्ट गरेर न्यायको प्रत्याभूति भयो भन्ने पारेर त्यस संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनु पर्ने यिनै कुराहरू नै हुन् अहिले कुरा।
तपाईँको समग्र कुरा सुन्दा डाक्टर साहब, मानव अधिकारमा चाहिँ जस उल्लेख्य सुधार भएछ भन्ने कुराको एउटा चाहिँ होइन हामी अनुमान गर्न सक्ने
भयौँ।
अब एक थरी एउटा भाष्य छ नि त, यो व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने यहाँले पनि सुनिरहनु भएको छ, त्यो त्यो हिसाबबाट हेर्दाखेरि हामीले यो पाठमा चाहिँ अवस्था पनि परिवर्तन भयो भन्न सक्छौँ त्यसो भए?
त्यो तथ्याङ्कले त्यही बोल्छ। हिजो हाम्रो काठमाडौँ जस्तो सहरमा जुलुस निस्किँदाखेरि प्रहरी सामान्य शान्तिपूर्ण जुलुसमा पनि गोली चल्थे, अनि त्यसपछि गृहमन्त्रीको भनाइ आउँथ्यो बन्दुकको गोलीको त आँखा हुँदैन लाग्यो नि भन्ने। आज त्यही व्यक्तिहरू हुनुहुन्छ र पनि त्यसरी उहाँहरू पनि जान सक्नुहुन्न है। अनि धेरै कुराहरूमा परिवर्तन पनि भएको छ, जस्तो अब सुरक्षाकर्मीहरूकै दृष्टिकोणमा पनि हेर्नुहुन्छ भने यातना गोली प्रहार अथवा बलको प्रयोगको कुराहरू सामान्य जस्तो लाग्थ्यो भने केही वर्ष यता पनि यस्ता कुराहरूमा परिवर्तन भएको छन्। त्यसैले भएको कुरालाई भएको पनि भन्नुपर्छ, तर नभएको के हो भने आर्थिक रूपमा अथवा आर्थिक सामाजिक रूपमा पनि हामी जनस्तरमै पनि हामी असाध्यै कतिपय कुराहरू पुरातनकालीन कुराहरू छ जसलाई हामीले फ्याँक्न जरुरी छ, अथवा भनौँ कमजोर मानिसहरू जो छन् उनीहरूले न्याय नपाउने स्थिति पनि छ। अब घर घरमा हिंसा छ भनेपछि हामीमा समस्या छ, त्यसैले त्यसमा चाहिँ राज्यले न्याय गर्न सक्नुपर्छ र जो अन्यायमा परेका छन् उनीहरूमाथि न्याय भयो भने अनि हामीहरूले अवस्था पनि साँच्चै अर्थमा परिवर्तन भएको मान्न सक्छौँ।
यो सबैको पछाडि मानव अधिकारमा हेर्दा के फ्याक्टर्सले काम गर्यो र यो सुधार आयो भनेर हामीले नि दुई तिनवटा यसो भने यी कारणले गर्दाखेरि चाहिँ साँच्चै परिवर्तन भयो है सुधार भयो है भन्न सक्छौँ रिजनिङ गर्दा?
त्यो भनेको त हाम्रै निरन्तरको निगरानी खबरदारी हो र हामी जो छौँ मैले भने नि सरकार बन्नेहरू भनेको पनि हामी मध्येबाटै हो जनताबाट हो। एउटा सचेतना एउटा यतिसम्म त हुनु हुँदैन भनेर एउटा सभ्यताको प्रसार पनि हो, अथवा भनौँ मानव अधिकारको दृष्टिले जुन कुरो हामी सभ्य भन्छौँ सभ्य समाज भन्छौँ त्यो सचेतनाको प्रभाव पनि केही न केही त समाजमा हो। र हिजोभन्दा आज जस्तो कतिपय सांस्कृतिक रूपमा भएका कुराहरू पनि फरक छ, तर अझ पनि हामीहरूलाई चित्त बुझेको छैन नि त, जस्तो जातीय छुवाछुतकै कुरा हामी परिवर्तित त देख्छौँ तर हामीहरूले सोचेको जस्तो अझै भएको छैन। त्यसैले आम रूपमा नेपाली समाज पनि उन्नतितिर नै अगाडि बढिरहेको हो त्यो त भन्नुपर्छ।
यहाँहरूले विगत 30 वर्षदेखि सञ्चालन गर्दै आएको यो मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावलाई चाहिँ आफूले 30 वर्षपछि मूल्याङ्कन गर्दा के भन्नुहुन्छ?
यसले त कुनै न कुनै हिसाबले छलफल गर्ने कुरा गर्ने अथवा मान्छेको बिचमा चाहिँ कुराकानी गर्ने मानव अधिकार यो हो भनेर भन्ने आधार त दिएको नै छ, तर समग्र मानव अधिकार अवस्थाको सुधार हुने हाम्रो लामो समयदेखिको होइन, जतिखेरदेखि अब जनताका अधिकारै हुँदैन थिए प्रजा भनिन्थ्यो त्यो बेलादेखिको सङ्घर्ष त्यो बेलादेखिको अभियान त्यो बेलादेखिका हाम्रा पुर्खाहरूले गरेका त्याग तपस्या त्यो त्यसपछि बौद्धल्य व्यवस्थाको आगमन यो सबै कुराले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेका छौँ। र यस्ता कार्यक्रमहरूले साना साना कार्यक्रम साना साना प्रयासहरूले पनि केही न केही हाम्रो त्यही परम्परालाई अगाडि बढाउन सहयोग गरेको छ।
अन्त्यतिर तपाईँको सुझाव वा सन्देश के छ डाक्टर साहब?
मलाई के लाग्छ भने हामीहरूले अब मानव अधिकारको सैद्धान्तिक कुरा मात्रै भन्नुभन्दा पनि त्यो सिद्धान्त र मानव अधिकार व्यवहारमा अभ्यासमा मानव अधिकारको सन्दर्भमा खास गरी राज्यका निकायहरू जो बल प्रयोग गर्ने ठाउँमा छन् जो चाहिँ आधिकारिक निकाय मानिन्छन् स्थानीय तहमा पनि तिनीहरूको काम गराई तिनीहरूको तिनीहरूले आम जनतालाई न्याय सम्मको पहुँचमा अथवा सेवासम्मको पहुँचमा कसरी सहुलियत प्रदान गरेका छन् अथवा कसरी सहयोग गरेका छन् अथवा कसरी बन्देज गरेका छन् भन्ने कुरालाई हामीहरूले उठाउनु पर्छ होला।
डाक्टर साहब धेरै धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो इन्सेकका केन्द्रीय अध्यक्ष डाक्टर कुन्दन अर्यालज्यू, मानव अधिकार शिक्षा कार्यक्रममा हामीसँग कुराकानीमा जुट्नुहुँदै। मानवाधिकार शिक्षा कार्यक्रममा अब प्रस्तुत छ साप्ताहिक गतिविधि। मानवाधिकार कर्मीहरूले नागरिकको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न सम्बन्धित कानूनलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार समक्ष माग गरेका छन्। उनीहरूले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको परिप्रेक्ष्यमा आर्थिक समृद्धिको एजेण्डा अगाडि बढ़ाउन सुझाव समेत दिएका छनृ। पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक गिरधारी सुवेदीले आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण गर्नका लागि सरकारी नीति कमजोर भएको बताउनुभयो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराले आयोजना गरेको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका लागि प्रदेश सरकारको भूमिका विषय कार्यक्रममा अधिवक्ता समेत रहेका सुवेदीले तीन प्रकारको अधिकार सुनिश्चित गर्न सम्बन्धित ऐन कार्यान्वयन गर्न माग गर्नुभयो। आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार संरक्षण गर्ने कानून बनाउने विषयलाई प्रदेशको अधिकार सूचीले चिन्दैन। उहाँले भन्नुभयो कानून कार्यान्वयनमा सवालका राज्यका निकाय कमजोर भएको अवस्थामा प्रदेशले भएका कानूनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ। उहाँले आर्थिक समृद्धि र दिगो विकासका लागि प्रदेशले सम्बन्धित कानून निर्माण र प्रगतिशील कार्यान्वयनमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी महासन्धिको घरेलुकरणका लागि राष्ट्रिय कानूनको व्यवस्था गर्नुपर्ने जानकारी दिँदै उहाँले प्रदेशलाई भएका कानूनको प्रगतिशील कार्यान्वयनका लागि कदम चाल्न आग्रह गर्नुभयो। मानवाधिकारको अवधारणालाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्दै उहाँले प्रदेशले बनाएको कानूनमा आर्थिक अधिकारको खोजी मूल्याङ्कन र अनुगमन गर्न समेत सुझाव दिनुभयो। कानूनको मस्यौदा गर्दा आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्राप्तिको स्रोत र संरक्षणमा केन्द्रित हुन आग्रह गर्दै उहाँले आर्थिक क्षेत्र र सांस्कृतिक विशेषता भएका पालिका केन्द्रित कार्यक्रम तह गर्न अनुरोध गर्नुभयो। उहाँले आर्थिक अधिकार निर्माणमा नागरिकको पहुँचको कार्यक्रम केन्द्रित गर्न पनि आग्रह गर्नुभएको थियो। गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मजीसी श्रेष्ठले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी कानून निर्माण र भएका कानूनको कार्यान्वयनमा ध्यान दिने बताउनुभयो। उहाँले सरकारवालाहरूको राय परामर्श लिएर थप कानून बनाउने जानकारी दिनुभयो। गण्डकी प्रदेश सभा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढामगरले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित भई सबै प्रकारका विभेद अन्त्य हुने बताउनुभयो। आवश्यकतामा आधारित कानून बनाए कार्यान्वयनमा सहज हुने जानकारी दिँदै उहाँले प्रदेशलाई बलियो बनाउन आवश्यक स्रोत साधन आवश्यक पर्ने उल्लेख गर्नुभएको थियो। राष्ट्रिय मानवाधिकार आयोग पोखराका प्रमुख नेतु गर्तौलाले प्रदेशलाई आवश्यक स्रोत साधन र बजेटलाई हेरेर कानून कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले मानवाधिकार मैत्री ढंगले विकास निर्माणको काम अगाडि बढ़ाउन आग्रह गर्नुभयो। इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार कानून बनाएर मात्रै कार्यान्वयन हुन सक्ने तर्क नियम कानूनको अभावमा नागरिक तहसम्म आर्थिक अधिकार पुग्न नसकेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशसभा नेपाली कंग्रेसका सचेतक प्रकाश बराल, गण्डकी प्रदेशसभाका सदस्य नन्दकला दमै, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहाड़ी, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका पूर्व संयोजक विष्णु प्रसाद बराल, मानवाधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा सुवेदी, महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, जनआन्दोलन सहित परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम, विद्यार्थी इसमारीका भण्डारी लगायतले आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको बारेमा बोल्नु भएको थियो। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर तपाईँ सहयोग गर्न सक्नुहुन्छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा, हामीलाई pokhara@insec.org.np इमेल पनि पठाउन सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय आजलाई सकिएको छ। आजको श्रृंखलाबाट म प्रस्तुता दिपेन्द्र श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
अब स्यामसुङ मोबाइल 0% ब्याज दरमा,
हाल स्यामसुङ मोबाइलले 0% ब्याज दरमा ग्राहकहरूलाई फाइनान्स सुविधा